है कि यहाँ पर जो है इस शब कदर में आतमुल औसिया और खातमुल औलिया जो है जिसने पूरी कायनात में अल्लाह का निज़ाम नाफिज करना है और हाकिमियत कायम करनी है, उनके वजूद मुबारक की विलादत की रात है, इसलिए इसको भी उसी तरह की हालत दी गई। अब बचता है एक मसला, वो है सितारों की गर्दिश और इल्म नुजूम। न ये कि वो नुजूम में फुट पाती है, यानी वो जो हकीकी इल्म नुजूम है जिसके बारे में हमारे पास रिवायात और आयात मौजूद हैं, रिवायात मौजूद हैं, सितारों की गर्दिश के असरात का मसला है जो कि एक हकीकत है। जैसे खासकर जो कमर दर अकरब है, यानी चांद जिस वक्त अकरब यानी बिच्चू के स्टार पर होता है, तो उसके जो मनफी असरात जो है हमारी निज़ाम कायनात के ऊपर पड़ते हैं, इसकी साइंसी भी वो मौजूद है, और न भी होती तो हमारे पास क्योंकि रिवायात मौजूद हैं और फिक्र के अंदर भी ये मसला डिस्कस होता है मुख्तलिफ मराहिल में। इन रिवायात पर उलमा ने गुफ्तगू की है और मासूम ने इसके बारे में इरशाद फरमाया है, इसलिए हमारे पास क्या है, हम इस चीज़ को मानते हैं। इसके अंदर क्या है कि हमारा जो अमल है असल में ये क्या बतलाना चाहता है, वो ये बतलानी चाहती है रिवायात। खुलासा करता हूँ, हमारा जो अमल है, इंसान का जो अमल है, वो पूरे यूनिवर्स के ऊपर यानी पूरा जो यूनिवर्सल सिस्टम है, जो निज़ाम कायनात है, इसके ऊपर कुछ ना कुछ इफेक्ट करता है, असरात डालता है। और इसके जो हमारे अमल के जो असरात हैं वो न सिर्फ पूरी कायनात पर पड़ते हैं बल्कि खुद हम पर भी पड़ते हैं। जैसा कि कहा गया, अगर फला गुना ज्यादा हो जाए तो जिलजिले ज्यादा हो सकते हैं, फला गुना हो तो मौतुल फुजा ज्यादा होगी, यानी मौतुल फुजा कहते हैं सरप्राइजिंग मौत, अचानक मर जाना, या कहा कि फला अमल से मौत जल्दी आ जाएगी। मसलन सिले रहम के बारे में कहा कि जो अपने रिश्तेदारों और अजीज व अकराबा और उनका ख्याल रखता है, उनके साथ हमेशा अच्छाई के साथ पेश आता है, रबते में रहता है, सिले रहमी करता है, कहता है कि उसकी उम्र लंबी हो जाती है, बरअक्स जो है वो हो जाती है। बाज़ गुनाहों के बारे में कहा, मसलन जैसे कि जिना के बारे में है कि मौत जो है मौतुल फुजा भी हो सकती है और मौत उम्र भी घटती है वगैरह वगैरह। लिहाजा ये तमाम चीज़ें अपनी जगह दुरुस्त हैं, ये रिवायात हमारे पास मौजूद हैं, लेकिन इस किस्म की तमाम चीज़ों से ये बात साबित नहीं हो जाती कि कोई दिन या कोई जगह खुद बजात खुद नहज हो। ये कोई यानी दूसरे अल्फाज में मैं ये कहना चाह रहा हूँ कि हमारे पास इस एतबार से कि कोई दिन बजात खुद मनहूस था या कोई दिन जगह बजात खुद मनहूस है, कोई दलील मौजूद नहीं है शरी तौर पर, शरी नुक्ता नज़र से इस तरह की कोई दलील मौजूद नहीं है। ये जो इस करिए के अंताकिया के लोगों ने नबियों पर जो इल्ज़ाम लगाया कि देखें तुम लोग मनहूस हो, तुम्हारे यहाँ आने की वजह से ये हुआ, तुम लोग मनहूस निकल जाओ, ये जो बातें की, ये पहली बार भी नहीं हुआ है। अक्सर जो अल्लाह के भेजे हुए साले और नेक बंदे और नबी और अम्बिया अलैहिस्सलाम आए हैं तो उन लोगों ने इसी तरह की खुराफात की बातें की हैं। कुरान मजीद में और भी तस्करे इसके मौजूद हैं, ज्यादा मैं इस आयत के ऊपर वक्त नहीं लेना चाहता लेकिन जरूरी है ना बहस की तरफ जाना कि तफसीर का हिस्सा है। मसलन हजरत साले अलैहिस्सलाम की कौम ने हजरत साले और हजरत साले के साथ जो असहाब थे आपके, उनके ऊपर इल्जाम लगाया, उनको नहुसत करार दिया, नऊज़ बिल्लाह व नस्तजीरु बिल्लाह। जब शहर में दाखिल हुए तो इतफाक की बात है कि वहां कार पड़ गई थी, उस वक्त खुशकसाली का माहौल था, तो उन्होंने हजरत साले को पकड़ा और कहा कि या साले, आप और आपके जो साहब है ना वो तो मनहूस बनकर आए इधर, आपके नामुबारक कदम पड़े हैं तो हमारे यहाँ खुशकसाली शुरू हो गई, ये खुशकसाली के जो वजूहात हैं वो आपकी जो है नामुबारक कदम की वजह से है नऊज़ु बिल्लाह। उस वक़्त भी हजरत साले अलैहिस्सलाम ने इसी लफ्ज को इस्तेमाल किया, ताइरका इंदल्लाह, फरमाया कि देखो तुम्हारे बदआमालियों की वजह से खुशकसाली में तुम लोग मुब्तला हो गए हो और अल्लाह ने तुम्हें तुम्हारे गुनाहों के नतीजे में अल्लाह ताला ने तुम लोगों को इस मुश्किल में डाला है क्योंकि तुम लोग नाफरमानी कर रहे हो, लिहाजा ये सजा है और पनिशमेंट है खुदा की तरफ से तुम्हारे लिए, अब तुम लोग जो है ना क्यों हमें वो करते हो, बल अंतुम कौम हम तफ्तनून, कहा कि ये तुम लोग हो, तुम्हारी वजह से ये हुआ है ना कि हम आए हैं तो यहाँ पर इस तरह की हालात से जो है हम दो चार हुए हैं। बहरहाल ये जो एक और नुक्ता जो इसके अंदर से कश्फ होता है वो ये है कि ये जो इस तरह की सिचुएशंस होती हैं, यानी इस नबी ने यहाँ पे फरमाया, क्योंकि कोरोना वायरस का मसला है तो मैं ये अर्ज कर रहा हूँ कि बाज़ औक़ात जो खुशकसाली आती है, कहा जाता है इकोनॉमिकल क्राइसिस के शिकार होती हैं गुज़श्ता उम्मतें भी, बाज़ औक़ात ये खुदा की तरफ से एक अलर्ट भी होता है संभालने के लिए। हमें कहते हैं संभल जाएं आप लोग, काबे गफलत से होशियार हो जाएं, बेदार हो जाएं, अपनी लाइफ में खो के मज़े में न रहें, खुदा के अहकामात की तरफ तवज्जो दें, अपनी ज़िंदगी को उसके मुताबिक डालने की कोशिश करें। ये जो है बहुत एक तरह की अलर्ट हमें जारी करती है। यहाँ जो है फाल का जिक्र आया तो मैं एक रिवायत एक मौलाए मुत्तकियान अमीरुल मोमिनीन अलैहिस्सलाम की नकल करता हूँ और फिर अगली आयत की तरफ बढ़ते हैं। आयत नंबर 20 की तरफ अमीरुल मोमिनीन सलाम फरमाते हैं, फ़इज़ा तैयरा अहदुकुम फलयम्ज़ी अला तैरतिही वलयज़्किरिल्लाह अज़्ज़ वजल। अगर तुम लोगों में से कोई शख्स फाल बद में मुबतला हो जाए तो उसे नजरअंदाज करके आगे बढ़ना चाहिए और अल्लाह का जिक्र करना चाहिए। मतलब ऐसा हुआ, इत्तफाकन में किसी गली में जा रहा था, एक तोता लेकर कोई बंदा जो है वहां पे बैठा हुआ था, उस तोते वाले के पास में रुका, उसको 5 रुपए देके मैंने उससे फाल निकलवा दिया, ये जो तोते वाले करते हैं, और उसने मुझे आगे से फाल में कोई बुरी चीज निकल आई, अब मुझे वहां परेशान नहीं होना चाहिए। या जो बाज़ औक़ात ये जो फुटपाती नजूमी होते हैं वो इस तरह की हरकतें करते हैं सितारों के जरिए से, या जो पामिस्टर हैं, पामिस्ट्री एज एक उसके तौर पर तो हम इनकार नहीं करते, लेकिन पामिस्ट्री एक फ्यूचर के बारे में बताने वाली चीज़ के तौर पर एक्सेप्टेबल नहीं है। तो लिहाजा जो अगर ऐसी कोई बात कहते हैं तो इंसान है, जाहिर है थोड़ा सा उसमें आता है, प्रेशर में आता है जब कोई बुरी बात कहता है, या अच्छी बात कह देता है तो थोड़ा खुश हो जाता है और कहता हाँ जी बड़ी अच्छी बात कही मेरे हक में, आपके मुंह में घी शकर, जो आप कहें अल्लाह करे वो हो जाए। बुरी बात कह देती है तो थोड़ा परेशान हो जाता है। तो ऐसी सिचुएशन में अगर ये गलती कर दी तो मौला फरमाते हैं देखो नजरअंदाज करके आगे बढ़ना चाहिए और अल्लाह का जिक्र करना चाहिए। ये इतनी बड़ी तोहमत अल्लाह के नबियों पर इन्होंने लगाई, उन्हें नऊज बिल्ला जो मुतबर्रिक थे उन्हें मनहूस करार दिया उन्होंने। इतनी इसी दौरान में ये जो सिचुएशन एक क्राइसिस में चले गए अल्लाह के नबी, इसी दौरान में एक शख्स आता है, वजा आयत नंबर 20 है, वजा मिन अक्सल मदीनति रजुल यसआ अल यखुम इत्तबिउल मुरसलीन, और शहर के एक हिस्से से एक शख्स दौड़ता हुआ चला आया। यानी ये जो आयत है उसकी तरकीब में कि बड़े जिद्दोजहद और बड़ी तगदो और जहमत के साथ वो वहां पहुंचा है और काफी दूर से आया है, और उसने कहा ए कौम रसूलों की इत्तबा करो, रसूलों की पैरवी करो, फॉलो करो रसूलों को। अच्छा ये जो शख्स आया है बड़ा बामारिफत लगता है, क्यों? कौम को जिस तरह उसने मुखातब किया है उसके अंदर एक बड़ी चाशनी है, मोहब्बत और प्यार से कह रहा है, यानी अलर्ट कर रहा है, ठीक है बेचारा दूर से जहमतें उठा उठा के आया है। ये आयत के अंदर से ये चीजें बरामद होती हैं और बड़े प्यारे अंदाज में कह रहा है या कौम ए कौम, यानी रिस्पेक्टफुल लोगो, देखें आप लोगों को चाहे रसूलों की इत्तबा करो, रसूलों की खिलाफ वर्जी ना करो। कुरान मजीद का ये उसलूब है कि हमेशा जो है किसी भी बंदे की डिटेल के पीछे नहीं जाता, उसके आईडी कार्ड के पीछे नहीं जाता, जो कि हम में से अक्सर ऐसा होता है कि हम में से बहुत से लोग आईडी कार्ड की तलाश करते हैं सबसे पहले। आईडी कार्ड के पीछे कुरान मजीद बहुत कम ही आप देखेंगे, वाक़े को भी हत्ता उसकी जुजियात और फिर ये कैसे हुआ था, रंग क्या था, घोड़े का कलर क्या था, ये चीजों के पीछे भी कुरान निकलता था। वो मेन चीज जो लेने की है ना वो ले लो, इस वाक़े के अंदर जो आपका मैसेज है वो उठा लो। यहाँ ये बंदा कौन है, क्या है, कहाँ से आया है, कुरान का उसलूब नहीं है। लफ्ज रजुल इस्तेमाल किया है कुरान मजीद। अब रजुल के दो मीनिंग्स बनते हैं अरबी जबान में जो कुरानी ग्रामाटिकल बुक्स हैं उसके एतबार से। रजुल यानी एक आम सा इंसान है लेकिन दरएन हाल बहादुर है और ईमानदार है, क्योंकि लफ्ज रजुल बाज़ औक़ात जो है इस्तेमाल होता है बहादुरी और शुजात के लिए, अगरचि लफ्ज रजुल मर्द के लिए भी इस्तेमाल होता है कि जिसके मुकाबले में औरत के लिए इमरा या निसा या निस्वा या इस तरह का जो है लफ्ज इस्तेमाल होता है। जा रजुलुन रजुलुन मिन अक्सल मदीना, यानी वो बहादुर ईमानदार शख्स था, आम सा आदमी था, अंबिया की दावत पर लब्बैक कहते हुए तमाम खतरात और मुश्किलात को अकेला फेस करते हुए वो पर जो है वहां पर पहुंचा। ये जो अक्सल मदीना कहा यानी दूर दराज इलाके से, मतलब ये हुआ कि वो उस शहर का आदमी तो नहीं है, एक बात। दूसरा जो है ये कुरान मजीद ये रिफ्लेक्ट करके मैसेज हमें देना चाहता है कि देखें अंबिया का जो मैसेज है ना वो सिर्फ उस सिटी तक महदूद नहीं था, ठीक है वो बेचारे प्रिजन में डाले गए थे, उन बिचारों को इतनी इंपॉर्टेंस नहीं मिली, वो मैसेज जिस तरह डिलीवर करना चाहते थे वो नहीं कर सके, लेकिन उनका जो मैसेज समझदार और आकिल और बीना लोग थे उन तक दूर दूर तक पहुंच गया था कि दूसरे शहर में अक्सल मदीना एक दूर दराज इलाके से तक वो पैगाम पहुंचा था और वो शख्स वहां पर क्या कहते हैं वहां से आया। आयत नंबर 21 में कहता है इत्तबिउ मन ला यसअलुकुम अजरन वहुम मुहतदून, कहता है इनकी इत्तबा करो, किनकी इत्तबा करें, इनकी शिनाख क्या है, पहचान क्या है, मन ला यसअलुकुम अजरन, कोई तुमसे इसके मुकाबले में कुछ मांग तो नहीं रहे ना, तुम ये तो नहीं कर रहे हैं कि देखो हम तुम्हें हिदायत देने के लिए आए हैं तो लिहाजा आप इतना सोना हमें दे दो, इतने पैसे हमें दे दो, ये तो ये नहीं मांग रहे हैं आपसे। एक बात, कोई सोशल पोजीशन भी नहीं मांग रहे हैं, ये नहीं कहते हैं कि शहर के मेयर हम होंगे, इस शहर की जो है वो हमारे पास होगी। ठीक है वो बात के मरहले हैं, अंबिया जाहिर है कि खुदा के कानून उन्होंने नाफिज करना है, लेकिन इस मरहले में तबलीग के मरहले में इबलाग के मरहले में ये सारी डिमांड तो वो नहीं कर रहे हैं आपसे। नहीं कहते हैं कि कोई स्पेशल सोशल स्टेटस हमें दे दो या जो है हमारे पैसे दे दो, ये तो नहीं मांग रहे हैं। एक बात, दो बातें होंगी, एक बार मोहतदून, अब ये जो लफ्ज मोहतदून है ये वही लफ्ज महदी के ही खानदान से ताल्लुक रखता है, महदी हिदायत हुदा से ही क्या कहते हैं ये लफ्ज निकला है। दोनों में थोड़ा फर्क है, एक दफा हम कहते हैं मोहतदून, एक दफा कहते हैं महदीयून, फर्क क्या है? मोहतदा के माने मजीद गहरे भी हैं, एक इसके अंदर एक किस्म की ताकीद भी पाई जाती है, जैसे कहते हैं ना हम लोग वो कुदरत रखता है वो इख्तदार रखता है, इख्तदार और कुदरत में फर्क है, कुदरत यानी उसके पास ताकत है कुव्वत है, इख्तदार यानी कंट्रोल भी उसका है, डिफरेंस आगे ना, ये तो उर्दू में भी इस्तेमाल करते हैं, हालांकि दोनों लफ्ज अरबी लफ्ज जबान के लफ्ज हैं, फारसी में भी इस्तेमाल करते हैं, शायद तुर्किश में भी लफ्ज इख्तदार और कुदरत मेरे ख्याल में इस्तेमाल होते हैं। तो उस शख्स ने असल में यहाँ पर दो पहलू बयान किए हैं और बड़ी जबरदस्त किस्म की दलील भी उनके सामने रखी है। अलिफ कहाँ है, देखो तुम लोगों का मैयार क्या है, जो करिया वालों हो तुम लोगों का मैयार क्या है, बाला अखरा तुम लोग अच्छे लोग चाहते हो कि नहीं चाहते हो, अच्छे लोगों को चाहते हो ना, बुरे लोगों को तो आप लोग पसंद नहीं करते, ऐसा तो नहीं है कि तुम्हारी सोसाइटी में अगर कोई इंसान जो है ज्यादा बदकिरदार है तो वो ज्यादा इज्जतदार है, ऐसा है तुम्हारी सोसाइटी, तुम्हारे पास ऐसा कोई क्राइटेरिया है नहीं है, तुम लोग तो अच्छे लोगों को चाहते हो, अच्छा। दूसरी ये कि अगर तुम लोग अच्छे लोगों को चाहते हो, यानी इसको हम लोग टर्मिनोलॉजी इस्तेमाल करते हैं, कहते हैं ये हुस्न फाइल, यानी कहते हैं कि जो फाइल है जो अच्छा आदमी है वो आप लोगों का पसंदीदा है, एक बात। अच्छा जिस काम की तरफ ये लोग बुला रहे हैं वो अच्छा काम है कि नहीं है, हुस्न फाइल कहते हैं इसको हम लोग टर्मिनोलॉजीज में, एकेडमिक लैंग्वेज में, कहते हैं कि देखें हुस्न फाइल भी है हुस्न फाइल भी है, यानी जो बंदे हैं वो भी अच्छे हैं, जिस काम की जानिब वो बुला रहे हैं वो भी अच्छे हैं, तो फिर उन के पास आखिर कौन सी चीज है जो रुकावट बन रही है कि आप जो है इनके पीछे नहीं जाना चाहते हो। और ये भी जहन में रखो कि ये दोनों चीजें यानी अच्छे लोग और अच्छे काम की तरफ ले जाना, ये दोनों चीजें मुफ्त भी मिल रही हैं, तो फिर लेने में क्या कबाहत है भाई, रुकावट कौन सी चीज मिल रही है इसके अंदर। ये जो है उस एक फिदाकार कुर्बानी दे के जज्बे से सरशार एक ऐसे पुराशुब और बोहरानी दौर में कि जब अंबिया को मनहूस डिक्लेयर किया गया है ये डिफेंस करने के लिए खड़ा हो गया है, कितना अजीम आदमी है ये कि जब पूरा शहर उन्हें मनहूस करार दे रहा है और उस पर कत्ल की धमकी दे रहे हैं, उनको थ्रेट मिल रही है, ये दूर से दौड़ता हुआ भागता 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 आया है, हालांकि इसकी ड्यूटी नहीं थी इस माने में कि अंबिया ने उसको बुलाया हो, ऐसा नहीं है, खुद से अपनी रिस्पॉन्सिबिलिटी को समझता हुआ अकेला, ये नहीं करता कोई लश्कर मिले कोई साथी मिले कोई चार बंदे मेरे साथ हों, मैं तो मेजोरिटी नहीं हूँ मेजोरिटी तो मेरे अगेंस्ट है वगैरह वगैरह, ये सारी चीजें नजरअंदाज करता है, अकेले आ जाता है। कुरान मजीद इसको नकल करता है सूरह यासीन के अंदर, अकेला आया और जान की जान को हथेली पे रख के खतरे में डाल दिया अपने आप को, ऐसे थ्रेट के अंदर डाल दिया, ऐसे क्राइसिस में अपने आप को डाल दिया है जिसका नतीजा कत्ल की सूरत में निकल सकता है, और ये जो है सामने पहुंचा है। यहां पर एक नुक्ता आता है बाज़ औक़ात, क्योंकि यहां पर इस बंदे खुदा ने नबियों को लेकर दो चीजें बयान किया कि वो खुद भी अच्छे हैं उनकी बातें भी अच्छी हैं। आमतौर पर हमारी सोसाइटी में एक जुमला जो है मौलाए मुत्तकियान का बयान किया जाता है और मुतासिफाना उसकी इंटरप्रिटेशन कम्प्लीटली नहीं होती है। मुझे याद है कि पहले भी मैंने एक दफा इस मौजू के ऊपर गुफ्तगू की है, अब पूरी तरह याद नहीं आ रहा है। मौला ने फरमाया कि जो दर्स हमें मिलता है इस आयत से, मैं वो दर्स बयान कर रहा हूँ। मौला ने फरमाया उन जुरु माकाल वला तुन जुरु मन काल, ये देखो कि क्या बोल रहा है, ये मत देखो कि कौन बोल रहा है। ये जो है लफ्ज इस्तेमाल करते हैं हम लोग बाज औकात, इसके जो प्रैक्टिकली इसको इम्प्लीमेंट जो इसकी करने आते हैं तो ये गलत जगहों पर हम फिट कर लेते हैं, इसकी इसको अप्लाई कर लेते हैं। कहना यह है कि ये जो फरमाया उन जुरु मा काल वला तुन जुरु मन काल, ये हर मसले के बारे में नहीं है, क्योंकि और मौला के फरामीन हैं और अहादीस कुरान की आयतें हैं जो बिल्कुल इसकी अपोजिट हैं, जो हमने इसके माने लिए हैं उसके बिल्कुल ही अपोजिट बयान करती हैं, हमने गलत माने लिए हैं। अगर फर्ज करते हैं कि मैंने कुछ ऐसी चीज सीखनी है जो बराह रास्त मेरे अकीदे से, मेरी अकीदत से, मेरी आखरत से, मेरी दुनिया, मेरे दीन से ताल्लुक नहीं रखती, बल्कि सिर्फ एक ऐसी चीज, एक ऐसी नॉलेज है जो कि बराह रास्त मेरे दीन से ताल्लुक नहीं रखती है, फॉर एग्जाम्पल कोई टेक्निकल नॉलेज है, या फॉर एग्जाम्पल मैं मैथ सीखना चाह रहा हूँ, या मैं फिजिक्स केमिस्ट्री पढ़ना चाह रहा हूँ, अगर इसके ऊपर भी डिबेट हो सकती है, लेकिन फिलहाल हम मिसाल देना चाहते हैं, या मैं जो है ड्राइविंग क्लास लेना चाह रहा हूँ, उसमें मुझे कोई जरूरत नहीं है कि मुझे कौन, मेरा टीचर कौन है, उसका दीन क्या है, उसका ईमान क्या है, उसका करेक्टर, उसका अपना करेक्टर क्या है। बिल्कुल ठीक है, मौलाना फरमाया उन जुरु मा काल वला तुन जुरु मन काल, देखो कि वो आपको सिखा क्या रहा है, मत देखो है कौन, मजहब क्या है, किरदार वाला है, बेकिरदार है क्या, ये इस किस्म की इश्यूज के अंदर ये जो मौला का फरमान है वो इस तरह की चीजों को बयान करता है। क्योंकि दीगर जो आयतें और रिवायात हैं वो ये कहती हैं कि देखो जब मसला दीन का आता है, जब मसला अकीदे और अकीदत और अमल और किरदार का आता है, दूसरे अल्फाज में जब मसला आपकी दीनी तरबियत का आता है, आपकी दीनी फिक्र बनाने का आता है, तो उस वक्त सिर्फ ये मत देखो कि कौन क्या बोल रहा है, नहीं, बोलने वाला और क्या बोल रहा है दोनों चीजों को पेश नजर रखो। मशहूर आयत है कि फलयंजुर इला तामिही, कि कुरान मजीद की आयत फरमाया फलयंजुर इला तामिही, तुम अपने खाने को तो देखो कि तुम खा क्या रहे हो, किस से लेके खा रहे हो। तो छठे इमाम ने, पांचवें इमाम ने इसकी तफसीर की, कहा कि अलमुल्लदी कहता है इदामन या तअल्लम, कह रहा है कि उस इल्म की तरफ देखो, नॉलेज को, जो दीनी नॉलेज है वो किस से तुम सीख रहे हो। ये नहीं हो सकता कि तरबियत के लिए मैं अपना बच्चा, दीनी तरबियत के लिए मैं अपने बच्चे को उठा के किसी, मसलन जो पहली हदीस है जिसमें फरमाया कि चीन तक जाके तालीम हासिल करो, जाहिर है चीन में मुझे तो कोई कुरान और हदीस और अखलाकियात और फिकियात तो नहीं पढ़ाए जाएंगे, ना मुझे अकीदत सिखाया जाए, ना अकीदत पढ़ाई जाएगी, दोनों चीजें नहीं होंगी। चीन में क्या होगा, टेक्नोलॉजी वगैरह वगैरह इस तरह की चीजें होंगी, उसकी बात हो रही है, वहां पे जाकर सीखो, कोई मसला नहीं है। काफर से ले लो, का हिकमत गुमशुदा मीरास है आपकी, फखजू हिसमा बजदू, जहां भी मिल जाए ले लो, कोई भी है। ये जो है हिकमत और फन और टेक्निकल चीजों के बारे में बात किया, लेकिन दीन के बारे में भी ऐसा कहा कि दीन भी जाके किसी काफर मुनाफिक से ले लो, चीन में दीन सीखने के लिए जाओ, कोई ऐसी चीज मौजूद है हमारे पास नहीं है। जब दीन का मामला आता है, इखलाकियात और तरबियत का मामला आता है, तो उन जुरू मन काल व उन जुरू मा काल, दोनों को तरफ देखने की जरूरत है। ये मिसअंडरप्रिटेशन एक, अलबत्त ये इल्मी दुनिया में ये बातें नहीं है, आम आवाम में एक इस तरह की चीजें मौजूद हैं। लिहाजा एक और बारीक नुकता है जो आयत नंबर 13 में भी था, और क्या कहते हैं उसी नुक्ते को हम यहाँ लेकर आते हैं। आयत नंबर 13 में फरमाया वज़रिब लहुम मसलन अस्हाबल करिया। अब मसला ये है कि लफ्ज़ करिया का जो अरबी जबान में इस्तेमाल है, मैं आज के इस्तेमाल की बात नहीं करता, अरबी जबान की पुरानी इस्तेमाल और जो ओरिजिनल अरबी है, जिसको पुरानी अरबी भी कहते हैं, ओल्ड अरबी है या अरबी फुसा कहते हैं, उसमें जो इस्तेमाल रहा है इसका, और कुरान मजीद ने जो मुताबिक जगहों पर लफ्ज़ करिए से क्या मुराद लिया है। तर्जुमों में अब मैंने चेक किया था, वैसे आलम तौर पे मैं नहीं देखता तर्जुमों की तरफ, लेकिन मैंने चेक किया था उर्दू में भी और इंग्लिश में भी, जो बाज मैंने तर्जुमे देखा लफ्ज सिटी इस्तेमाल किया है, बाज ने विलेज का लफ्ज इस्तेमाल किया है, जबकि ये जो है पूरी मीनिंग्स को रिफ्लेक्ट नहीं करता ये तर्जुमा। जाहिर है हमारी जबानों की लिमिटेशन है, तो सिर्फ तर्जुमा हमारे लिए इनफ नहीं होता, इनफ नहीं होता, अलबत्त फायदा पहुंचाता है। वज़रिब लहुम मसलन अस्हाबल करिया, मैंने यहाँ पर फरमाया था कि उस करिए के, अब मैं उसी लफ्ज को ले आता हूँ, उस करिए के, क्या के, उस करिए के लोगों के बारे में बात की। दूसरी जगह में जब उस शख्स के आने के बारे में जो लफ्ज इस्तेमाल किया, तो फरमाया वजा अमिन अक्सल मदीनती रजुलैन, لفظ مدینہ استعمال کیا. مدینہ آپ کو پتا ہے وہیں جو اردو میں ہم تہذیب و تمدن کہتے ہیں, وہیں تمدن مدینہ کی خاندان سے تعلق رکھتا ہے. یعنی مدینہ اس کو کہتے ہیں جو تمدن یافتہ ہیں, تہذیب یافتہ جگہ کو تمدن کہتے ہیں. میرے خیال میں آپ میں سے بہت سے لوگ, میں کیا نقطہ یہاں سے بیان کرنا چاہ رہا تھا اس تک آپ لوگ پہنچ چکے ہیں, لیکن میں پھر بھی بیان کر دیتا ہوں. قریہ اور مدینے سے جو چیز ہماری سمجھ میں آتا ہے کہ جو وہ جگہ جو اہل شرک کو نفاق و کفار کی جگہ تھی, جو انبیاء کو دھتکارتے تھے اور انہیں قتل کرنے اور انہیں نحس ناس سمجھتے تھے, ان کو قرآن مجید نے لفظ قریہ کے طور پہ یاد کیا ہے. قریہ ہے, لوگ بیٹھے ہوئے ہیں, ادھر شرک ہے وہاں پہ, سب کچھ چل رہا ہے, کوئی وہ نہیں ہے. یہ متمدن لوگ نہیں ہیں, مطلب تہذیب یافتہ کلچرل لوگ نہیں ہیں. ہاں, کلچرل کہتے ہی ہمارے پاس ذہن میں آئے گا وہ تعریف کلچرل کی جو ہم نے عام طور پہ یہاں سے پڑھی ہیں, ان کی ثقافت سے سیکھا ہے, یا کلچرل کا جو ایک تصور ہمارے پاس ہے. ہمارے اردو زبان میں تو جب ثقافت کہتے ہیں تو فوراً فلم انڈسٹری اور ڈرامہ اور انٹرٹینمنٹ کی طرف چلے جاتے ہیں. ثقافت میں تو لینگویج بھی مشکل سے عام آدمی کے ذہن میں نہیں آتی, تہذیب اور آداب اور وہ چیزیں بھی ذہن میں نہیں آتے ہیں افسوس کے ساتھ, کیونکہ آپ کے ہمارے میڈیا نے ثقافت کے ساتھ ہمیشہ انہی چیزوں کو پیش کیا ہے. ثقافتی طائفے جب دوسرے ملک میں جاتے ہیں تو وہی طوائفیں ہوتی ہیں, معذرت کے ساتھ. لہٰذا یہاں قریہ کا لفظ استعمال کیا ہے, غیر تہذیب یافتہ مشرک و کافر کے علاقے کو قرآن مجید نے. اور جو شخص جس جگہ سے آیا تھا, جو تہذیب یافتہ جگہ تھی جہاں انبیاء کے پیغام کو قبول کیا تھا, یعنی انبیاء کے پیغام کو قبول کر کے وہ مہذب بن گئے تھے, متمدن بن گئے تھے, تو اس جگہ کو لفظ تمدن یا المدینہ سے یاد کیا. وجاء من اقصى المدینہ رجل, وہ تہذیب یافتہ جگہ کے یا تہذیب یافتہ لوگوں سے ایک شخص اٹھ کے آیا. پتہ چلتا ہے کہ جو انبیاء کی حمایت کرتے ہیں, دین کی حمایت کے لیے اٹھتے ہیں, جو دیندار لوگ ہیں جن کے اندر ایثار و قربانی کا جذبہ ہے, وہ در حقیقت کیا ہے, دینی تہذیب و تمدن رکھتے ہیں, وہ تہذیب یافتہ ہیں قرآن کی نظر میں, ولو جو ہے دیگر حوالوں سے ان کے پاس کچھ نکات موجود بھی ہوں. اور یہ دو الگ لفظوں کو استعمال کر کے قرآن مجید نے ہمیں ایک تو یہ باریک سا نقطہ ہمیں سمجھایا ہے. آیت نمبر 22 میں ہے, وَمَا لِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي وَإِلَيْهِ تُرْجَعُونَ. پھر وہ شخص کہنے لگا, مجھے کیا ہو گیا, مجھے کیا ہو گیا کہ میں اس کی عبادت نہ کروں جس نے مجھے پیدا کیا ہے, اور تم سب اسی کی بارگاہ میں واپس پلٹا کے جانے والے ہو. یعنی دوسرے الفاظ میں وہ یہ اس آیت کے اندر بتلانا چاہتا ہے, دیکھیں یہ لوگ جو ہے اللہ اور قیامت کی جانب بغیر کسی معاوضے کے ہمیں دعوت دے رہے ہیں, اور یہ جو اللہ اور قیامت ہے نا, یہ فطرانی ہے, خود ہماری فطرت کے تقاضے ہیں, نیچرل ہماری ریکوائرمنٹس ہیں, نیچرل ڈیمانڈز میں سے ہیں, تو پھر ہم ان کی بات کیوں نہیں مانتے ہیں بھائی. اور تم لوگ جانتے ہو نا, یہ تو عقیدہ تم لوگ بھی رکھتے ہو کہ واپس اللہ کی طرف ہم نے جانا ہے, یہ عقیدہ بھی رکھتے ہو. یہ جو اللہ اور قیامت کا مسئلہ ہے, یہ ہماری ہم میں سے ہر ایک کی فطرت کے اندر بھی موجود ہے. تو پھر آخر کہا کہ رکاوٹ کیا ہے, مجھے کہا کہ مجھے کوئی رکاوٹ, میں مجھے تو نظر نہیں آتی کوئی ایسی رکاوٹ. اور کیا اس کے اندر یہ آیت ہمیں بتلاتی ہے, یعنی ایک طرح سے یہ بتانا چاہ رہی ہے کہ یہ دعوت کا فطری انداز ہے. یعنی ایک جانب اس نے دلیل دی ہے, دلائل کے ذریعے سے چیزوں کو پروف کرنے کی کوشش کی, جو اوپر کی آیات ہے کہ یہ کچھ مانگ نہیں رہے ہیں آپ سے, کوئی پیسے کے پیچھے نہیں پڑے ہوئے کہ آپ کہیں جی لالچ میں آ گئے وغیرہ وغیرہ. نیچے آ کر انسانی فطرت کی طرف آتا ہے دعوت, دیکھیں دعوت تبلیغ میں یہ دونوں چیزیں ہمیں ہمارے سامنے رہنی چاہیے ہمیشہ. جب دین کی طرف بلا رہے ہیں ان چیزوں کو بھی سامنے لائیں جو فطری ہیں انسان کی, ان چیزوں کو بھی لے کے آئیں جو عقلی طور پر ایویڈنس اور پروف اور دلیل کے طور پر جو ہے ہمارے سامنے آتی ہیں. اس سے ایک اور چیز جو ریفلیکٹ ہوتی ہے وہ یہ ہے کہ دین کے کاموں میں صرف دعوت کافی نہیں ہے. یعنی صرف میں اگر آ جاؤں آپ کے شہر میں ایک تقریر کر کے چلا جاؤں تو یہ کافی نہیں ہے, نہ آپ کے لیے کافی ہے نہ میری ذمہ داری پوری ہوئی ہے. مجھے بلکہ لیڈ کرنا ہوگا وہاں پر, مجھے لیڈ کرنا ہوگا ہمیشہ, نعوذ باللہ. میں مجھے تو کیا لیڈ کرنا ہوگا, میں نے اپنی مثال دے دی تقریر کو لے کر اور مناسب نہیں تھی. بہرحال یعنی کوئی بھی عالم دین ہے اس کی صرف ایک تقریر کافی نہیں ہے. یعنی کافی نہیں ہے مطلب یہ نہیں کہ نہیں ہونی چاہیے, نہیں نعوذ باللہ ایسا نہیں ہے. جب نہیں ہے تو وہ بھی نور ہے ہمارے لیے، وہ بھی ہمارے لیے کیا کہتے ہیں انتہائی ضروری اور اہم ہے. کہنا یہ چاہ رہا ہوں کہ ایک آئیڈیل چیز اگر آپ چاہتے ہیں تو اب معاشرے کے اندر ہمیں، اگر ہماری معاشرے کی سوسائٹی کی ضرورت ہے تو آئیڈیل چیز یہ ہے کہ ایک رہبر اور رہنما، ایک لیڈر جو دینی حوالے سے ہمیں، ہم عقلی دلائل کے ذریعے ہم فطرت کی طرف جو ہے وہ کرے، ہمیشہ ہمارے پاس ہونا چاہیے جو ہماری سوسائٹی کو لیڈ کرتا ہو اس حوالے سے. تو یہ بہت کیا کہتے ہیں ایک جو نقطہ ہے وہ اس کے اندر سے ہمیں کشف ہوتا ہے. اب آتے ہیں سوال یہ ہوا، ابھی تک تو ہم نے اس مددگار کی اتنی خوبصورت باتیں سنی، یہ جو قربانی کے جذبے سے سرشار ایک بہادر شخص جو دور سے آیا تھا، اس کی اتنی باتیں سنی. اب آتے ہیں ذرا دیکھتے ہیں یہ ہے کون، کیا تاریخ میں اس کا کوئی ذکر ہے، کیا ائمہ معصومین علیہ السلام نے اس کے حوالے سے کوئی بات بتائی ہے، اس کی کوئی شناختی کارڈ، آئی ڈی کارڈ وغیرہ. اس کا کریکٹر تو ہمارے سامنے آ گیا ہے، اس کی باقی چیزیں تو، اس کی شخصیت کیا ہے، پرسنلٹی کیا ہے، وہ تو ہم سمجھ گئے ابھی تک. اب آتے ہیں اس کی تھوڑی آئیڈینٹی کی طرف آتے ہیں. یہاں پر جو ہے کچھ روایات کی طرف جائیں گے. قال رسول صلی اللہ علیہ وآلہ وسلم الصدیقون ثلاثہ حبیب نجار مؤمن آل یاسین الذی قال یا قوم اتبع المرسلین. اللہ کے رسول نے فرمایا جو سچے ہیں، صدیق ہیں، وہ تین ہیں، ان میں سے ایک حبیب نجار ہے جو مومن آل یاسین ہے، جس نے اپنی قوم سے کہا اے قوم فرشتوں کی، رسولوں کی اتباع کرو. گیارہویں امام کی طرف سے بہت ساری روایات ہیں، بہت ساری حدیث موجود ہیں سلسلے میں، میں نے سے دو کا انتخاب کیا. گیارہویں امام فرماتے ہیں فَإِنَّ شِيَعَتَنَا الْخُلَّسَةَ حُزْبَيْلِ الْمُؤْمِنُ مُؤْمِنُ مُؤْمِنُ آلِ فِرْعَوْنُ وَصَاحِبُ يَاسِينِ الَّذِي قَالَ اللَّهُ تَعَالَى وَجَاعَ مِنْ أَقْسَ الْمَدِينَةِ رَجُلًا يَسْعَى وَسَلَمَانُ وَأَبُو دَرَى وَالْمِقْدَادَ وَعَمَّارُ. گیارہ امام نے فرمایا کہ جو ہمارے ماننے والے اور فالوورز ہیں ان کی جو مثالیں ہیں، ان میں سے کیا ہے، یہ جو مومن آل یاسین ہے، جس نے جو ہے دور جگہ سے، جس نے آ کر جو ہے لوگوں سے کہا کہ بھائی جا من اقصی المدینۃ لرجی یسعا، دور سے آنے کی جس نے تکلیف اور زحمت اور خطرات کا سامنا کیا. اور آگے فرمایا سلمان ہے، ابو ذر ہے، مقداد ہے اور عمار علیہ السلام ہے. لفظ فطرہ نہیں آیا تھا اوپر کی آیت میں، کیونکہ یہ آیتیں جڑی ہوئی ہیں اور ایک اس کے ساتھ ہیں، تو میں اس لیے اس کو بھی ڈسکس کر کے آگے بڑھنا چاہوں گا، ہمارے پاس اگر چیز زیادہ وقت نہیں بچا ہے. فطرنی کا جو لفظ ہے وہ فطرت سے ہے، ظاہر ہے، یعنی فطرت یعنی ایسا معبود جو قائم بذات ہے، یعنی خود جو مستقل ہے، اس کو کہتے ہیں فطرنی. فطرنی یعنی وہ جو خود مستقل ہے، کسی دوسرے سے اس کی کوئی اٹیچمنٹ نہیں ہے، وہ جو ہے معبود، کہہ رہے ہیں کہ اس معبود کو میں کیوں نہ مانوں. یعنی وہ ان کو یہ سمجھانا چاہ رہا ہے کہ یہ بتوں کی طرح نہیں ہے جس کو بنانا پڑتا ہے. بتوں کا جو وجود ہے وہ ایگزسٹ ہی نہیں کرتا کوئی بت، اگر جب تک اس کو کریٹ نہ کیا جائے، کوئی اس کو نہ بنائے، وہ دوسروں کا محتاج ہے. وہ ایسا نہیں ہے جس طرح ہمارا رب ہے، فاطر السماوات والارض نہیں ہے. اس لیے جو ہے انہوں نے جو لفظ کا انتخاب کیا جو ہے اس بندے خدا نے، نجار نے، حبیب نجار نے، یہ لفظ اس طرح کا لفظ استعمال کیا جو ان کی فطرت کی طرف چلا جائے. فطرنی ہے، ذہن میں رکھو، مستقل ہے یہ خدا، کوئی کسی دوسرے نے اس کو نہیں بنایا ہے. تم تو یہ جس کے آگے جھک رہے ہو، یہ تو دوسروں کے بنے ہوئے ہیں. آیت نمبر 23 سے اتتخذون من دونه آلہۃ یریدن الرحمن بضر لا تغنی عنی شفاعتهم شیئا ولا ینقذون انی اذا لفی ضلال مبین انی آمنت بربکم فاسمعون. کیا میں ایسے یعنی معبود کو چھوڑ کر دوسرے معبود کو اپنا لوں، جبکہ خدائے رحمان چاہے کہ مجھے نقصان پہنچے تو ان کی شفاعت میرے لیے کچھ بھی فائدہ نہ ہو، یعنی بتوں کی شفاعت سے کوئی فائدہ نہیں ہوگا. اگر خدائے رحمان چاہے گا کہ مجھے نقصان پہنچے تو پھر بتوں کی شفاعت سے تو کوئی فائدہ نہیں ہونے والا ہے، اور نہ ہی وہ مجھے اس عذاب سے آزادی دلا سکتے ہیں. اگر اس کے باوجود بھی میں انہیں بتوں کی طرف جاتا رہوں گا تو میں تو پھر کھلی گمراہی میں ہوں. یہ جو یہاں پر فرمایا کہ خدا رحمان چاہے تو مجھے، کیونکہ مجھ سے سوال بھی کیا گیا تھا اس سے پہلے ہماری اقبال جی نے، اور اس کا میں نے مناسب وقت میں تھوڑی سی جواب دینا ہے کسی مناسب وقت کے اندر، آج اشارہ کرتے ہیں. دیکھیں یہاں پر اللہ تعالیٰ کبھی نہیں چاہتا ہے کہ کسی کو ہدایت نہ دے، نعوذ باللہ و نسوی. اگر قرآن مجید میں بعض وقت ظاہری طور پر ایسی آیتیں ہیں تو وہ آیتیں ظاہر کی میننگز نہیں ہیں، جو ظاہر اس کا لگتا ہے کہ بظاہر اس طرح ہے، ایسا نہیں ہوتا، بلکہ اس کے اندر اللہ تعالیٰ نتیجہ بتانا چاہتا ہے کہ نتیجتاً یعنی اگر تم لوگ غلط راستے پر رہو گے تو پھر یہ ہے کہ خدا کی تمہیں گائیڈنس نہیں ملے گی، جس کا نتیجہ یہ ہوگا کہ تم لوگ نہ اسے شفاعت پاؤ گے نہ اس کی جو ہے ہدایت پاؤ گے. یہ مراد اس کے اندر لیا گیا ہے. یہ جو انداز ہے یہاں پر اس شخص نے بیان کیا ہے، اس لیے بیان کیا ہے کہ وہ لوگ بتوں کے مسئلے میں یہ سمجھ رہے تھے کہ بت جو ہے ان کو نقصان پہنچا سکتے ہیں، بت ان کو فائدہ بھی دے سکتے ہیں. لہٰذا جو ہے یعنی ان کی بتوں کے ساتھ جو اٹیچمنٹ تھی وہ کسی محبت اور چاشنی کی وجہ سے نہیں تھی. یعنی کوئی لگاؤ ہوتا نا، انسان بے غرض ہوتا ہے. جیسے کہ فرمایا نا کہ بعض لوگوں کی عبادت ایسی ہے کہ جو جنت کی لالچ میں کرتے ہیں. ٹھیک ہے، عبادت کی ایک کوالٹی ہے کوئی مسئلہ. بعض لوگ جہنم کے خوف سے کرتے ہیں، یہ بھی ٹھیک ہے، عبادت کر رہے ہیں لیکن کوئی اعلیٰ کوالٹی کی نہیں ہے عبادت. بعض لوگ ہیں کہ وہ اللہ کو اس بندگی کے لائق سمجھ کر اس کی بندگی بجا لاتے ہیں، اس کے سامنے جھکتے ہیں، تعظیم کرتے ہیں. تلک عبادت التجار، مولا متقیان نے فرمایا کہ یہاں پر بھی ایسا ہے کہ یہ لوگ جو بتوں سے اٹیچمنٹ ہے، ان کی بتوں کو بڑی امپورٹنس دیتے ہیں اور خدا سمجھتے ہیں، تو یہ دو چیزوں کی وجہ سے، ایک تو ان کو فائدے کی لالچ ہے، دوسرا یہ ہے کہ نقصان سے یہ لوگ ڈر رہے ہیں. کوئی معرفت کی بات نہیں ہے. یہ شخص اسی پہلو کی طرف بیان کر رہے ہیں، یہ جو ہماری شخصیت ہے جو نبیوں کی مدد کے لیے آیا ہے. دیکھو تمہارے جو بت ہیں نا اسے تم بناتے ہو، وہ فطرہ نہیں ہے، فطرہ نہیں ہے وہ لوگ، تم انہیں بناتے ہو، مستقل تو ہیں ہی نہیں وہ لوگ. لہٰذا تم بناتے ہو تو یہ تو کوئی فائدہ اور نقصان تمہیں پہنچا ہی نہیں سکتے ہیں. اور یاد رکھو اگر خدا رحمان اس نافرمانی کے سبب تمہیں عذاب میں مبتلا کرے تو پھر یہ بت تمہیں نہیں بچا پائیں گے، یہ تمہیں شفیع نہیں بن سکتے، تمہارے تمہیں آ کے جو ہے کوئی شفاعت نہیں دے سکتے ہیں. لا تغنی عنی شفاعتہم شیئا، اس کے باوجود بھی اگر اپنے بتائے ہوئے بتوں سے امید رکھو گے یہ تو پھر سراسر کھلی گمراہی ہے. ہماری زبان میں کہہ سکتے ہیں یہ سراسر بے وقوفی ہے، کوئی عاقلانہ کام نہیں ہے. آیت نمبر 25 میں فرمایا انی آمنت بربکم فاسمعون، دیکھیں پس غور سے سنو. یہاں پر یہ اصل میں اعلان کر رہے ہیں دوبارہ سے. لہٰذا ان دلائل کی وجہ سے جو میں نے آپ کے سامنے یہ سارے ایویڈنس اور پروف اور دلیلیں میں آپ کے سامنے بیان کر چکا ہوں، میری جو آرگیومنٹ ہے، اب میرا فیصلہ بھی سن لو تم لوگ. میرا فیصلہ یہ ہے، اس وجہ سے میں تمہارے رب پر ایمان لایا ہوں اور میری باتیں تم لوگ کان لگا کر سن لو. میں تو اسی جو ہے نبیوں کے رب پر جو ہے نا ایمان لا چکا ہوں اور باطل عقیدے کو میں دلیل کے ذریعے آپ کے سامنے پروف بھی کر چکا ہوں. اب تم لوگ جانو کہ تم لوگ کر سکتے ہو یا نہیں کر سکتے ہو. اب اگلا جو سوال ہے وہ یہ آتا ہے کہ انطاکیہ والے کیا کرنے جا رہے ہیں اس ساری سچویشن کے بعد. انطاکیہ والے، یہ جو ایک مددگار آیا ہے نبیوں کی ڈیفنس کے لیے، اس کے ساتھ یہ کیا کریں گے اور خود نبیوں کے ساتھ کیا کریں گے؟ انشاءاللہ اگلے جلسے میں چاہ تو رہا تھا کہ آج کمپلیٹ ہو جائے لیکن کمپلیٹ نہیں ہو پایا، تو اگلے اس میں رہیں گے. میں خلاصتاً عرض کرتا ہوں کہ جو روایات کے مطابق جو ہمارے پاس روایات ہیں ائمہ معصومین علیہ السلام سے، اور قرآن مجید نے بھی اسی طرف جو ہے بیان کیا ہے کہ جناب حبیب نجار مددگار انبیاء و اولیاء اور مدافع اولیاء و انبیاء علیہ السلام کو یہ لوگ پتھر مار مار کے شہید کر دیتے ہیں. اور شہادت جب ان کو پتا چلتا ہے کہ شہادت قریب ہے، آیت نمبر 26 اور 27 کو اگر دیکھیں، شہادت کے قریب جب ہوتے ہیں انہیں یقین ہوتا ہے کہ اب قتل کرنے جا رہے ہیں، مجھے مارنے والے ہیں، یہ لوگ اتنے غصے میں آ گئے ہیں، اس وقت کچھ جملے فرماتے ہیں. یہ عظمت بیان کرتی ہے اس حبیب نجار کو، واقعی نے حبیب اللہ ہے. قیل ادخل الجنة قال یا لیت قومی یعلمون بما غفر لی ربی وجعلنی من المکرمین. یعنی بہت ہی اہم ہے کہ یہاں پر ایک ایسا جو ہے نعرہ انہوں نے لگا دیا ہے، یہ اس عظیم شخصیت کی عظمت کو مزید کھول کر ہمارے سامنے بیان کرتی ہے، اس عظیم شہید کو، بلکہ اب ہمیں یوں کہنا چاہیے اس عظیم شہید کی زندگی اور شہادت، حتیٰ یعنی بعد از شہادت کے جو مراحل ہیں وہ ریفلیکٹ کر رہی ہے آیت. یہ شہید دیگر شہدا کی طرح کس طرح کی آرزوئیں رکھ کر براہ راست شہادت کے پاتے ہی سیدھے عالم ارواح میں اپنے خاص مقام پر جہاں پر یرزقون ہیں وہاں پہنچتے ہیں، آلموسٹ قرآن مجید ریفلیکٹ کرتا ہے کہ شہداء اسی طرح کی آرزویں رکھتے ہیں. انشاءاللہ تعالیٰ اگلی نشست میں گفتگو ہوگی کہ شہیدوں کی شہید کی آرزو اس قوم کو لے کر اور سچویشن کو لے کر کیا تھی اور ہمیں یہاں سے کیا کیا سبق اور درس ملتا ہے. پروردگار عالم سے دس بدعا ہے کہ پروردگار آل یاسین اور سورہ یاسین کے صدقے میں جو اس وقت وبا پھیلی ہوئی ہے ہمارے لیے امتحان کی طرح ہے. پروردگارہ اس امتحان میں ہمیں کامیابی عطا فرما اور مشارق و مغارب میں تمام عالم انسانیت بالخصوص امت مسلمہ اور بالاخص مومنین کے لیے پروردگارہ اس وبا سے اپنے حفظ و امان میں جگہ عنایت فرما. جو اس وقت مخلصانہ طور پر پوری دنیا میں جو انسان مخلصانہ طور پر اس وبا کو روکنے کے لیے خاتمے کے لیے کوشش کر رہے ہیں, لیبارٹریز کے اندر سائنٹسٹ ہمارے کوشش کر رہے ہیں, پروردگارہ ان کی کوششوں کو ثمر آور فرما. پروردگارہ جو سازش میں مبتلا ہیں اور اس وبائی سچویشن سے بھی اس وقت جو ہے انسانوں کو مزید مشکلات میں ڈالنا چاہتے ہیں اور اپنی ذات اور فائدے کی تلاش میں جو سازشکار ہے, پروردگارہ ان سازشکاروں کی سازشوں کو ناکام فرما اور اگر وہ لائق ہدایت نہیں ہے تو انہیں نیست و نابود فرما. پروردگارہ دنیا تشنگی دنیا کی بڑھتی جا رہی ہے کہ کائنات کے اندر ایک عادلانہ اور انصاف پر مبنی نظام حاکم ہو. اپنے حجت اور خاتم الاوصیاء کے ظہور میں تعجیل فرما, تمام اپنے مرحومین کے لیے, شہداء کے لیے اور تمام جو ہے کورونا وائرس سے جو لوگ اس دنیا سے چلے گئے ہیں خاص کر ان لوگوں کے لیے. رحم اللہ من قرأ سورۃ المبارکۃ الفاتحہ مع الصلوات. اللهم صل على محمد وعلى محمد. بسم الله الرحمن الرحيم. الحمد لله إننا صراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. اللهم صل على محمد وعلى محمد. میرے پاس تھوڑا سا ٹائم ہے, میں آپ کی خدمت میں ہوں. اگر کسی طرح کی کوئی بھی کسی بھائی بہن کی طرف سے کوئی بات ہو سامنے تو میں آپ کی خدمت میں ہوں.
السلام علیکم آغا.
علیکم السلام ورحمۃ اللہ.
آغا ایک چھوٹا سا سوال پلیز. یہ جو آپ نے آج ایکسپلین کیا ان شخصیت کے بارے میں جو حبیب نجار کے بارے میں, تو ہم یہ انڈرسٹینڈ کرتے ہیں کہ قرآن کے اندر ہر ریفرنس ایک ہدایت کے لیے ہے. تو جیسے کچھ لوگ وہ کام کر رہے ہیں جو آئمہ علیہ السلام کرتے تھے کہ تبلیغ کا کام ہے, لیکن پھر کچھ لوگ ہیں جو حبیب نجار کے پروفائل کو اپنا سکتے ہیں. تو اگر ہم ان کے پروفائل کو انڈرسٹینڈ کریں تو ان کے پروفائل میں ایک طرف جیسا آپ نے بتایا کہ تمدن اور تعلیم, اس کے ساتھ کیا ایک لیول آف انفلوئنس بھی ہے؟ کیونکہ وہ آئے اور انہوں نے کمیونٹی کو کہا تو وہ کسی پوزیشن آف اسٹرینتھ سے آئے جب انہوں نے بات کری, تو کیا ہمیں یہ نیت بھی اپنے لیے اپنے بچوں کے لیے رکھنی چاہیے کہ تعلیم بھی ہو اور پھر ایسا مقام ہو معاشرے میں کہ جو کہتے ہیں کہ خواص بننے کے لائق بنے تاکہ ایک حق کی بات کو کسی لیول پہ ہم سپورٹ کر سکیں. تو آپ ان کے پروفائل کو اگر آپ ان کی پروفائل کی کیریکٹرسٹکس ایک دفعہ سے ایکسپلین کر دیں کہ نمبر ون نمبر ٹو کر کے تو تھوڑا سا اور کلیئر ہو جائے گا شاید.
جی دیکھیں, یہ حبیب نجار اکیلا اٹھتا ہے, دور اٹھتا ہے, اس شہر میں نہیں ہے جہاں یہ انسیڈنٹ ہو رہا ہے. نبیوں کے ساتھ انطاقیہ سٹی کے لوگوں کے درمیان جو آپس میں ڈسکسیشن اور ایک سچویشن کریٹ ہوئی ہے اور ان نبیوں کے خلاف جو ایک کرائسس انہوں نے بنائے ہیں اور اب ان کو تھریٹ کر رہے ہیں کہ تم لوگ منحوس ہو تو وغیرہ وغیرہ شہر چھوڑ کے چلے جاؤ اگر ہم تمہیں ماریں گے وغیرہ, اور آخر میں ہوتا بھی ہے, ان کو شہید کر دیا جاتا ہے جو روایات ہمارے پاس ہیں اس کے حساب سے. تو اس میں دیکھیں یہ شخص, ان کو انبیاء نے کال نہیں دی, ان کو یعنی ان کو کوئی بندہ بھیجا ہو کہ بھائی جاؤ اس کو بلا کے لے آؤ, کوئی روایات میں نہیں ملتا ہے. یہی اس شخص کی عظمت ہے کہ وہ انہیں خود اس سچویشن کا پتہ چلتا ہے کہ بھائی یہ تو اس انطاکیہ کے اندر اس وقت ان نبیوں کے ساتھ یہ سچویشن بن رہی ہے. بامعرفت انسان تھا, اس کا شہر بھی بامعرفت لوگوں کا شہر تھا, کیونکہ لفظ مدینہ اس لیے استعمال کیا کہ تہذیب یافتہ لوگ تھے. تہذیب یافتہ قرآن ان کو کہتا ہے جو صاحبان ایمان ہوتے ہیں, ان کو کہتا ہے تہذیب, ایمان کی تہذیب کو تہذیب کہتے ہیں. تو باقی ٹوپی اٹھا کے نیچے کرنا اور کسی کو گڈ مارننگ گڈ ایوننگ کہنا کوئی تہذیب کی علامت نہیں ہے, آداب ہیں. یہ تو تہذیب کا مطلب یہ نہیں ہے, تو وہ آداب میں سے آتے ہیں. آداب ہر قوم میں موجود ہیں. کوئی تہذیب کلچرائز یا سیولائز جو آج ٹرمنالوجیز ہمارے پاس سوشل سائنسز میں پڑھائی جاتی ہیں, ہم بھی اس کو پڑھتے رہے ہیں. تو یہ کوئی قرآن کی نگاہ میں تو یہ ٹھیک ہے, اس کے بہت سے حصے کو ایکسیپٹ کرتے ہیں. تو لگتا ہے کہ وہ سٹی میں تہذیب یافتہ لوگوں کی کا شہر تھا, بائیمان لوگ تھے, باکریکٹر لوگ تھے, لیکن نہیں آتے ہیں وہ, یہ اکیلا شخص آتا ہے. شہادت اللہ نے ان کے لیے رکھی تھی, بہادر ہے, دیکھیں پورے شہر کے مقابلے میں, کیونکہ قرآن نے ایک بھی ریفلیکٹ نہیں کیا کہ انطاکیہ کے اندر سے کوئی ایک بندہ کھڑا ہو گیا ہو اس نبی کی حمایت کے لیے, کوئی بھی نہیں آیا ہے. وجاء من اقصی المدینہ, دور سے آیا, اس نے دیکھا کہ پورا شہر نبیوں کے خلاف کھڑا ہو گیا ہے, میجورٹی مائنورٹی نبیوں کے خلاف کھڑی ہو گئی ہے, تو پورا وہاں سے دوڑ کے آیا. اس نے کہا میری ڈیوٹی ہے, میں نہیں بیٹھوں گا, اور اس نے اپنے آپ کو ایک بہت بڑے تھریٹ کے اندر ڈال دیا. جو ان نبیوں, جن کو کہتے ہیں ہم نبی ہیں, معجزے دکھا رہے ہیں, ان کے ساتھ وہ جو ان کو تھریٹ کرنے والے ہیں, ان کو پتھراؤ کریں گے, سنگسار کریں گے, تو کہا میری تو کیا حیثیت ہے ان کے سامنے. اس کے باوجود وہ بندہ آ جاتا ہے. ایک دوسری یہ ہے کہ اس کی معرفت کو دیکھیں, نبی کے ڈیفنس کے لیے کھڑا ہو گیا بندہ. یہی ہے نا کہ ہم ائمہ کی سیرت میں کیوں یہ کہتے ہیں کہ ائمہ علیہ السلام کی مدد کے لیے لوگ نہیں اٹھے, نہیں اٹھتے تھے لوگ, بہت کم لوگ اٹھے. آپ دیکھیں ہسٹری میں دیکھیں, میجورٹی ائمہ کے خلاف تھی, ان خلاف نہیں بھی تھی تو کہتے تھے یار ہم نے مڈل رہنا ہے, نہ ہم ادھر اس طرف ہیں نہ ہم اس طرف ہیں, بھائی ہم مڈل مین ہیں. ہم لوگ یہ جو مڈل مین ہے زیارت عاشورا میں اس سچویشن کو, یعنی ایسے سٹانس لینے والوں کو اور موقف اختیار کرنے والوں کو کہا ہے کہ ان کو لعن اللہ الممحدین لہم بالتمکین من قتالکم. یہ جو مڈل راستہ اختیار کرتے نا ہمیشہ, جو نہ ادھر کے نہ ہم ادھر کے, نہ حق کی طرف نہ باطل, کہتے ہیں کہ خدا ان پر لعنت کرے, ممحدین پر. انہوں نے اپنی اس پوزیشن اور اس موقف کے ذریعے سے کیا کیا ہے, مدد فراہم کی ہے من قتالکم, آپ کی شہادت کے لیے. کیونکہ یہ اگر ساتھ دیتے, بھائی حق کے ساتھ دے تو یہ کیا مطلب مڈل میں رہنا ہے, میں دیکھو میں بال بچوں والا آدمی ہوں, میں جو ہے کیا کہتے ہیں کاروباری آدمی ہوں, میرے پاس گورنمنٹ کی جاب ہے, میرے پاس ایک سٹیٹس ہے, وہ چلا جائے گا میرے ہاتھ سے, وغیرہ 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 وغیرہ. تو یہ مصیبت رہی ہے ہسٹری میں. اور نا امام معصومین دیکھیں, 11 امام معصوم سارے شہید ہوتے ہیں, ایک بات 11 امام معصوم میں سے صرف مولا کائنات کے کچھ 4 سال کا پیریڈ ہٹا تھا, کسی کو بھی نہیں ملتی کوئی چیز, انبیاء کے ساتھ بھی نہیں ملتی. اسی لیے کیوں 12ویں امام کو رکھا, اور 12ویں امام کو پردے غیب میں ہونے کے بعد اللہ تعالیٰ نے فرمایا کہ اب میرا وعدہ ہے ڈائریکٹلی, تم لوگ ساتھ دے کر کوئی سسٹم بنا سکو زمین پر بھی تو تم لوگوں نے کیا نہیں, تو اب سنو میرا وعدہ ہے کمزور لوگوں سے, جو بےچارے تھوڑے سے ہوں گے, کم ہوں گے, ادھر ادھر بکھرے ہوں گے, ویک پوزیشن پہ ہوں گے, لیکن میرا ان سے وعدہ ہے. ونورید ان علی الذین استضعفوا فی الارض ونجعلہم ائمۃ ونجعلہم الوارثین. تو لہٰذا ہمیں جو چیز ہے وہ ایز اے حبیب نجار جیسے کریکٹر کی طرف دینا, یہی صرف حبیب نجار نہیں, جیسے 11ویں امام نے بھی فرمایا, سلمان و بوذر کی مثال دے دی, آپ خود دیکھتے ہیں ان ساری شخصیات کا جو بیک گراؤنڈ چیک کر لیجئے, خاص کر حضرت ابوذر کا, یہ بیچارہ تو یہ جو ہے تیسرے خلیفہ کے دور میں تو یہ بیچارے کے ساتھ بھی یہی سچویشن بنی تھی, کہ کبھی اس کو مار کے شام بھیجتے تھے, کبھی مار کے کہیں بھیجتے, کبھی جلا وطن کر کے ادھر بھیجتے تھے, کبھی جلا وطن کر کے ادھر بھیج دیا جاتا تھا. یہ تو بیچارہ کرائسس میں ساری زندگی, اور آخر میں دیکھیں بھوک پیاس اور گرمی تپش کی وجہ سے جا کے ربضا جو علاقہ تھا پہاڑی گھاٹی قسم کا ریگستانی, وہاں جا کے شہید ہو جاتا ہے نبی یعنی رسول کا ایک اتنا عظیم القدر صحابی, کی جس کے بارے میں اللہ کے رسول نے بڑی اہم امپورٹنٹ باتیں بیان کی ان کی شخصیت اور پرسنلٹی کے بارے میں, لیکن یہ پیچھے نہیں ہٹتا. یہ بندہ وہ مشہور واقعہ میں نے کئی بار سنایا, آپ لوگوں کو واقف ہیں, اسے میں اشارہ کرتا ہوں کہ تیسرے خلیفہ کی طرف سے ایک شخص غلام آتا ہے اور کہتا ہے کہ دیکھیں میں کچھ پیسے دیتا ہوں, اگر یہ قبول کر لیتا ہے ابوذر تو آپ کو جو ہے نا میں آزاد کر دوں گا. تو یہ غلام پریشان ہوتا ہے کہ ابوذر تو ماننے والا بندہ نہیں, وہ تو بڑا سرسخت ہے, اس نے تو بے انصافی کے خلاف آواز اٹھائی ہوئی ہے, وہ تو نہیں ماننے والا. تو سوچ سوچ کے ایک دینی طریقے سے آتا ہے, جیسے ہمارے ہاں بھی بعض اوقات اس طرح کی ٹرکس یعنی جانتے نہیں ہیں, اپنے تو اخلاص سے بیان کرتے ہیں لیکن اصل میں یہ اس طرح کی ٹرکس ہوتی ہیں. وہ کہتے ہیں کہ دیکھیں جناب ابوذر, آپ جانتے ہیں نا میں غلام ہوں, اور کیا نہیں چاہتے ہیں کہ آپ خدا کے راستے میں غلام آزاد ہو جائے. ابوذر کہتا ہے کاش میں کر سکتا, میرے تو ادھر اپنے لالے پڑے ہوئے ہیں پیٹ کے, اور اس کے بیوی بچے لے کے در بدر ہو رہا ہوں, میں تو جلا وطنی گزارا ہوں, میرے پاس پراپرٹی نہ کچھ بچ گئی ہے. کہتا ہے دیکھیں ابوذر, یہ کچھ پیسے ہیں, تمہاری پرابلم بھی سولو ہونے والی ہے فائنانشیل جو کرائسس میں ہو تم, اور خدا کے راستے میں ایک غلام یعنی میں بھی آزاد ہو جاؤں گا. ये सिर्फ पैसे तुम ले लो, इसमें तुम्हारा तो कोई नुकसान है ही नहीं, बजायर देखे ना बिल्कुल बेनिफिट ही बेनिफिट है, हम मानवी बेनिफिट है, हम मादी बेनिफिट है, दोनों चीजें मौजूद है, खुरमा भी है और सवाब भी है। अबू जर, हजरत अबू जर क्या जवाब देते हैं, कहते हैं कि हम ये पैसे लेने के बाद तुम आजाद हो जाओगे, फिर मैं गुलाम बनूंगा उसका, तुम ये चाहते हो कि मैं गुलामी करूं, कहा मैं कभी गुलामी नहीं कर सकता। तो ऐसी सिचुएशन में जाने के बावजूद ये साबित कदमी दिखाते थे, मारिफत के साथ चलते थे, होशियारी के साथ चलते थे। तो ये सीरत अंबिया, इसीलिए कहते हैं ना लोग सीरत सुनना पसंद नहीं करते, क्योंकि सीरत के अंदर ऐसे पॉइंट्स होते हैं कि वो फिर लोगों को चुप जाते हैं जाके, लोग इसलिए ज्यादा जोर देते हैं आगा साहब फजाइल बयान करें, फजाइल भी इस अंदाज में बयान करें कि उसके अंदर जो है गाइडेंस या हिदायत या अलर्ट का अंसुर कम हो, आप बस थोड़ा सा हमें इस तरह फजाइल दे दें कि जिससे जो है एक हमारी वो लगी रहे, यानी हम खुश हो जाएं और डायरेक्ट जन्नत के शॉर्टकट रास्ते देके जाएं। तो ये जो ना जिम्मेदारी और रिस्पॉन्सिबिलिटी वाली गुफ्तगू ना करें, तो हमारा मसला ये है कि हम ज्यादा इसी मौजू पर गुफ्तगू करते हैं, इसलिए लोग ज्यादा पसंद भी नहीं करते हैं। तो आप इससे ज्यादा जो है हबीब नज्जार शहीद के बारे में मेरे ख्याल में कुरीदना मुनासिब नहीं है।
आगा सर बहुत शुक्रिया, आपने बहुत अच्छे से एक्सप्लेन किया। सिर्फ एक छोटा सा पॉइंट और पूछना चाहती हूँ, ये कि इसी ट्रांसलेशन में आगे जिस तरह उन्होंने उस कौम को कन्विंस करने की कोशिश की, जिसमें वो ये कन्विंस कर रहे हैं कि वो तुमसे जो अंबिया हैं वो उजरत भी नहीं ले रहे, मतलब हमें ना सिर्फ ये कि जो आपने कैरेक्टरिस्टिक्स बताई उसके अलावा जो हमारा अकीदा है उसको इस्तदलाल और दलीलों के साथ समझना भी बहुत जरूरी है, क्योंकि वो लॉजिक और रीजनिंग दे रहे हैं कि मतलब क्यों मानो, सिर्फ इसलिए नहीं कि अल्लाह ने कहा है, वो लॉजिक भी दे रहे हैं कि वो तुम
जी देखें आलिम का जो है ना, आलिम का जो काम है ना, जो आलिम होता है या जो अकलमंद इंसान होता है वो दलील से बात करता है, दलील भी वो बाजारी दलील नहीं होती, स्ट्रॉन्ग एलमी लॉजिकल दलील होती है जिसको चैलेंज नहीं किया जा सकता, यानी ऐसी दलीलें नहीं होती हैं कि जिसके जिसकी कोई बेस ना बने, यानी इस तरह की बाज दलीलें होती हैं कि मसलन आप जो है 14 अगस्त और सुबह के 5 बजे पाकिस्तान बना के 14 मासूमीन और पंजतन पाक के इस हक्कानियत की दलील बना दें, या जो है आप कोई इस तरह करें कि बाज लोगों को यानी हक्कानियत आजादारी को साबित करने के लिए नेपाल में मुर्दे जिंदा करा दें हर साल, तो इस तरह की चीजें नहीं होती हैं, यानी इस तरह की बाजारी जिसकी दलील को कोई सामने वाला अकलमंद इंसान तो छोड़े आम शख्स भी समझ जाए, मजबूत दलील, ये बंदा जब आया तो देखें मजबूत दलील दी इसने, इसकी दलीलें आप देखें ना, कौन चैलेंज कर सकता है इन दलीलों को, वो चैलेंज नहीं कर सके, तभी उन्होंने थ्रेट किया और उनको मार दिया, फिजिकली उनको मार दिया, इसीलिए कि दलील नहीं है। आप देखें आज भी दुनिया में दलील पे बात नहीं होती, आज भी अगर आप देखते हैं, मैं नहीं चाह रहा हूं कि हम तफसीर से हट के किसी और मौजू की तरफ चले जाएं, लेकिन अगर आप बगौर अपनी दुनिया को देखें तो जो बड़ी कुवतें हैं उन वो दलील से बात नहीं करते हैं, वो ज्यादातर आप देखेंगे वो दलील के बजाय ऐसी चीजें लेके आएंगे, कौमियत को लेके आएंगे, इलाकाइयत को, लिसानियत को, उसके जरिए से अपनी वो उसको एक क्या कहते हैं असबी यूनिटी को बरकरार रखने की कोशिश करेंगे, इलाकाई बुनियाद पर, सच और हक के बुनियाद पर नहीं, अटैचमेंट्स को स्ट्रॉन्ग करते जाएंगे इस बेस पर, लैंग्वेज हमारी इकट्ठी है, इलाका हमारा एक है, मुल्क हमारा एक है, सकाफत हमारी एक है, तहजीब हमारी एक है, हमारी जो उठक बैठक है वो एक जैसी है, वगैरह 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 इस तरह की चीजें होती हैं। तो ये जो आए हबीब नज्जार ये दलील के साथ आए, दलील भी इसने अकली भी दी और क्या कहते हैं फितरी और रूही दलील भी दी, दूसरे अल्फाज में कहते हैं जज्बात को भी उसने भड़काने की कोशिश की, वो जो दुरुस्त जज्बात हैं न कि वो जो जज्बाती हमारे यहाँ तसव्वुर है, और अकलानी और मंतकी लॉजिकल दलाइल भी उसने पेश किए। तो हम मुबल्लिगीन के लिए भी ये गाइडलाइन है और आप सब के लिए भी गाइडलाइन है कि कार तबलीग में इन चीज़ों को पेश नज़र रखें, सिर्फ ये ना कहें मौलाना साहब आकर कहें कि मैं मौलाना हूँ तो मुझे फॉलो किया जाए, ये गलत है, सिर्फ मौलाना साहब आपको प्रूफ करना होगा कि आप जो है दीन के लिए तकलीफ उठा सकते हैं, जहमत उठाने का मादा रखते हैं और कोई लालच भी नहीं रखते हैं, अपनी पोजीशन और स्टेटस और पॉपुलैरिटी के पीछे नहीं पड़ते हैं, बल्कि वो बात करते हैं जो सही होती है, ये नहीं देखते हैं कि मैं अगर ये बात करूं तो ये जो मुझे अगले साल बुलाएंगे या नहीं बुलाएंगे, ये हम लोगों के लिए वाकई बड़ा इम्तिहान है, बड़ा कठिन इम्तिहान है। और इस वक्त बहुत मुश्किल होता है कि जब बाज़ औक़ात हमें ऐसी चीज़ें देखने को मिलती हैं, यानी अल्लाह उन्हें कर, मैं अपनी बरादरी की बात कर रहा हूँ, कि बाज़ ऐसी चीज़ें मिलती हैं कि पता चलता है कि फ़लाँ खतीब ने 3 अशरे पढ़े और 1 अशरे के पैसे उस मीडिया टीम को दे दिया जिसका काम मुख्तलिफ सोशल मीडिया के अंदर उसकी पब्लिसिटी करना है, क्लिप्स वगैरह निकाल के, तबलीग करना नहीं, उसकी पॉपुलरिटी और पब्लिसिटी को ज़्यादा करना है वगैरह वगैरह। ये इस तरह की चीज़ें जब सामने आती हैं तो बड़ी तकलीफदेह चीज़ें हैं। इसीलिए उलमाए सू का भी लफ्ज़ इस्तेमाल किया है, जहाँ खैर है वहाँ शर भी है, आलिम शर भी है। और कहा कि इज़ा फसद अल आलिम फसद अल आलम, अजीब रिवायत है, जहाँ फरमाया ना कि आलिम बचा सकता है एक पूरी उम्मत को, नजात का बाइस बन सकता है, वहीं पर फरमाया अगर ये आलिम खराब हो जाए, बिगड़ जाए, तो पूरे दुनिया को फसाद अल आलम कर सकता है, पूरी दुनिया को ये फसाद में मुब्तला कर सकता है। जैसे अभी देखते हैं कोरोना वायरस के मसले को लेकर आप देख रहे हैं, खुद पाकिस्तान को अगर हम देखें और भी ममालिक में इस तरह हो रहा है, अरब ममालिक में भी मैं देख रहा हूँ, मिस्र के अंदर काफ़ी, वहाँ तो गोलियाँ चली हैं, और भी जगहों पर देख रहे हैं कि मसला पेश आ रहा। हमारे फुकाहा ने क्लियरली हमें गाइडेंस दिया है कि जो एक्सपर्ट कहते हैं, यानी मेडिकल एक्सपर्ट जो हमें कहते हैं, उस गाइडलाइन को फॉलो करना वाजिब है। अगर कोई ऐसा कैरियर जो कोरोना वायरस को कैरी करता जा रहा है उसे पता भी है और दूसरे को मुतासिर करता है, तो उस सूरत में उसके ऊपर दियत भी है और बाकी जो किसास है वो भी चलेगा। लेकिन अगर वो ऐसा नहीं यानी जानबूझ कर नहीं करता है, तो फिर भी बास फुकाह ने कहा दियत देनी पड़ेगी उसके बावजूद, क्योंकि सबब कत्ल बने हो आप दूसरे को। फर्क नहीं करता कि मैं जो है किसी को धमाके से मारूं, चाकू से मारूं, या किसी वायरस के जरिए से मारूं, और जानने के बावजूद कि मैं वायरस कैरी कर रहा हूं। तो बहरहाल जो है हमारे फुकाहा ने यह मुश्तरका इन सबका फतवा आया हुआ है इस मसले के ऊपर। तो इंशाल्लाह ताला इन आयात से और इस तरह के वाकयात से हम अपनी प्रैक्टिकल लाइफ में ले लें, ये सिर्फ हमारे लिए एक फिक्री एंटरटेनमेंट ना बन जाए, नऊज़ु बिल्लाह व नस्तजीरु बिल्लाह, सिर्फ इंफॉर्मेशन गैदर करने का स्टोर हम लोग ना बने कि मैक्सिमम इंफॉर्मेशन और मालूमात हमारे पास हो, ये हदफ नहीं है कुरान का। आप देखते हैं इसलिए पूरी स्टोरी नहीं बयान करता, हमें जो स्टोरी में इंटरेस्टेड चीज़ें होती हैं ना हमारी, आप देखें सेंसिटिव तरीन स्टोरी कुरान मजीद में वो हज़रत यूसुफ अलैहिस्सलाम और ज़ुलेखा की है, किस तरह उनको बयान कर रहा है, बहुत ज़्यादा डिटेल में नहीं जाता है। वशाहिद शाहिदुन मिन अहलिहा, और उनके ज़ुलेखा के घर से किसी ने गवाही दी। अब ज़रूरी नहीं है कि वो कौन है, क्या था, किसका बेटा था, कद कितना था, लंबा था, जिसके पीछे हम पड़े रहते हैं। मुझे याद है एक जगह पे मैं मजलिस पढ़ रहा था, माजरत आप लोगों का वक्त ज्यादा ले रहा हूँ, मजलिस कर रहा था सीरत के ऊपर जो कि मेरा ज्यादा मौजू होता है। नीचे आने के बाद उस शख्स ने कहा इमाम के बारे में आपने मालूमात नहीं दी। मैंने कहा क्या मालूमात, कह रहे थे कि मसलन इमाम की हाइट कितनी थी, अच्छा इमाम के कितने बच्चे थे। इमाम, मैंने कहा ये शिनाख्ती कार्ड वाली मालूमात आप खुद नहीं पढ़ सकते हैं कहीं पर, अब ये भी आप चाहते हैं कि लोगों का टाइम इसके ऊपर ज़ाया किया जाए, कि आपके पास इतनी भी बेसिक चीज़ें नहीं है, फिर आखिर आप जान के क्या करेंगे। सवाल, अगला सवाल ये है आपकी प्रैक्टिकल लाइफ में इसका कितना वो इम्पैक्ट है, कितना असर पड़ने वाला है। फर्ज करें कि मौलाए कायनात का जैसे कि बयान किया जा रहा है, मौलाए कायनात का दरमियाना कद था, थोड़ी सी जो है आपकी शिकम मुबारक थोड़ी सी हल्की सी उभरी हुई थी, अब इससे क्या लेना चाह रहे हैं आप, क्या करना चाह रहे हैं, इसके अंदर से क्या हमें चीज आएगी सामने। हाँ, कहें पर एक होता है कि आप किसी चीज को प्रूफ करना चाहते हैं, उस वक्त आप एविडेंस के तौर पे इन चीजों को प्रेजेंट करते हैं, वो एक अलग मौजू होता है। लेकिन ये है कि अहम चीज ये है कि आप देखें मौलाना फरमाया क्या है, मौला कर क्या रहे हैं, किस वक्त पर कौन सी चीज मौलाए मुतकियान बयान करते हैं। अभी नाज़ुल बलागा की जो आ रही है शरह नाज़ुल बलागा, मैं फिर गुजारिश करूंगा इस क्लास में वो आ जाए जिनके पास कुव्वत बर्दाश्त है और वो सच्चाई और हकीकत को समझ बर्दाश्त कर सकते हैं। तो लिहाज क्योंकि नाज़ुल बलागा की शरह है, और नाज़ुल बलागा की शरह का मतलब यह है कि उसमें बहुत सी हमारी रेड लाइन और सेंसिटिव चीज़ें होंगी। तो मैं गुजारिश करूंगा, 10 बस्ता माह रमज़ान भी है, हमने उस दरस के अंदर बहुत सी चीज़ें, कोई चीज़ हमने वो नहीं करनी है, रियायत भी करनी है, बिल्कुल ओपनली डिस्कशन होने वाली है, अलबत्ता अदब व तमीज़ के दायरे में रहकर। लिहाजा मेरी गुजारिश होगी कि वो आए जिसमें कुव्वत बर्दाश्त भी है और जो समझना भी चाहता है चीजों को, इंशाल्लाह ताला।
बहुत शुक्रिया आगा, थैंक यू सो मच।
और आप सबको सलामत रखे, मेरे पास अब भी थोड़ा सा टाइम है, मैं रुक सकता हूँ।
جزاک اللہ. یہ قرآن کی تفسیر بھی رمضان کے دوران کنٹینیو رہے گی سنڈے کو 12:30 بجے انشاءاللہ.
انشاءاللہ.
یہ دن اور ٹائم چینج ہوگا.
ایک بس ریکویسٹ پتہ کرنی تھی مجھے مغیث بھائی سے اسپیشلی کہ وہ جو تفسیر کے ابھی تک جتنے بھی لیسنز ہوئے ہیں, آپ نے کہا تھا کہ شاید وہ اپلوڈ ہوں گے, تو ایک چھوٹی سی ایڈوائس ہے بس, کہ اگر کوئی واٹس ایپ گروپ یا کچھ ایسا بنا دیں جس میں آغا نے جیسے آج ایک روایت بتائی عالم جو فساد والا عالم والی, تو ہم اس طرح کی چھوٹی چھوٹی چیزیں بھی آغا سے اس کے اوپر پوچھ کے اور ڈال سکتے ہیں, اگر آپ لوگوں کو زحمت نہ ہو اور اس پہ یہ لیسنز بھی اپلوڈ ہوتے جائیں, تاکہ اگر کوئی دوبارہ پیچھے سے سننا چاہے کسی پوائنٹ کو, تو بس یہ ایک ایڈوائس دینی تھی, ورنہ یہ کہ اگر کہیں پہ آلریڈی اپلوڈ ہو رہی ہے تو آپ بتا دیں, سو وی کین فالو اٹ سم ٹائم اف یو وانٹ ٹو جسٹ ڈبل چیک آن سم تھنگ.
انشاءاللہ میں کرتا رہوں گا اپلوڈ. وہ واٹس ایپ گروپ کا مجھے بھی خیال آ رہا تھا کہ گروپ بنا دیا جائے جس میں کم از کم یہ اردو کے جو پروگرامز ہیں ان کے اعلان ہوتے رہیں. اب یہ آن لائن کا جو سلسلہ شروع ہو گیا ہے تو مختلف ملکوں میں بھی آرگنائز ہو رہے ہیں پروگرامز, تو ایک دوسرے کے ساتھ شیئر کر لیں.
Absolutely.
اور یہ اپلوڈنگ کا میں تھوڑی سی معذرت چاہتا ہوں. ایک تو یہ کہ ریکارڈنگ اس ڈسپلن کے ساتھ نہیں کرا جس سے کرنا چاہیے تھا. ایک آدھ دفعہ میں ریکارڈنگ شروع کرنا بھول گیا تو بیچ میں سے ریکارڈنگ شروع ہو رہی ہے, لیکن بہرحال جتنی بھی ریکارڈنگ کری ہے وہ میں جلد از جلد اپلوڈ کرتا ہوں یوٹیوب.
انشاءاللہ, بہت شکریہ, تھینک یو سو مچ. اور اس پہ پھر ہم آگے سے, جیسے ابھی آغا نے ایک روایت کہی تو ہم ان سے اس کا ایک جیسے ریٹن چھوٹی چھوٹی چیزیں ہیں وہ بھی ہم پوچھ کے اپلوڈ کر سکتے ہیں, تو ہمارے پاس ایک ریسورس پول بن جائے گا. سو تھینک یو سو مچ فار کنسیڈرنگ ٹو ڈو اٹ. گاڈ بلیس, تھینک یو ویری مچ.
جزاک اللہ. میں آپ سب سے گزارش کروں گا کہ جہاں جہاں اپنی جگہوں پہ بیٹھے ہیں دعائے امام زمانہ سے اس کا اختتام کیجئے. بسم اللہ الرحمن الرحیم. قول لوليك الحجة ابن الحسن صلوات عليه وعلى آبائي في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين.
اللهم صل على محمد وعلى آله. قبلہ بہت شکریہ, جزاک اللہ. آپ کا بہت شکریہ, ماشاء اللہ.
سلامت رہیں شاہ جی,
اللہ آپ کو جزائے خیر دے. آپ بہت,
آپ کو بھی اجمعین.
انشاءاللہ یہ سلسلہ جو ہے اسی طرح ببرکت ایام آ رہے ہیں, رمضان مبارک میں یہ سلسلہ جاری و ساری رہے گا انشاءاللہ.
انشاءاللہ انشاءاللہ
ہم قبلہ بالکل ریڈی ہیں, تیار ہیں. آپ یقیناً حق پہ مبنی آپ کا جو ہے وہ بیان ہوتا ہے, یقیناً با حوصلہ لوگ موجود ہیں ہمارے اس گروپ میں, اور انشاءاللہ آپ جو بھی بیان فرمائیں گے ہم سننے کے لیے ہم تن گوش ہیں, تیار ہیں.
اور آپ سب کو سلامت رکھے شاہ جی, آباد رہیں. بخاری صاحب ہیں یہاں, امامیہ جو آرگنائزیشن ہے, ویلفیئر آرگنائزیشن بریشیا اٹلی ہیں, ان کے پریزیڈنٹ بھی ہیں اور خدمتکار ہیں. سب سے پریزیڈنٹ کا مسئلہ بعد میں ہے, پہلے ہی ہے کہ وہ قرآن اطرت کے خدمت کاروں میں سے ہیں, سماجی بھی ماشاء اللہ خدمت کاروں میں سے ہیں. مولا سلامت رکھے آپ سب کو اور اپنی امان میں رکھے ان شاء اللہ.
خدا حافظ.